الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا اکثروا من الصلاة علی فی یوم الجمعۃ ولیلۃ الجمعۃ فمن فعل ذلك كنت له شهیدا وشافیا یوم القیامۃ او کما قال علیہ الصلاۃ والسلام ارشاد فرمایا کہ جمعہ کے دن اور رات کو مجھ پر درود پاک کی کثرت کیا کرو کیونکہ جو ایسا کرے گا میں قیامت کے دن اس کا گواہ ہوں گا اور اس کی شفاعت کرنے والا ہوں گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، ہم آج پھر ایک مرتبہ آپ کو اپنے سلسلے درس بخاری شریف میں خوش آمدید کہتے ہیں۔ آپ جانتے ہیں کہ اس سلسلے میں ہم بخاری شریف سے احادیث مبارکہ بیان کرتے ہیں اور اس کا ترجمہ، اس کے ساتھ ساتھ معتمد شروحات کی روشنی میں آپ اس سلسلے میں جان پاتے ہیں کہ سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی اپنے اس فرمان سے کیا مراد پیش نظر رہی۔ بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ مدنی چینل کے ناظرین، کتاب علم پر ہم گفتگو کر رہے ہیں، مختلف ابواب پیش نظر ہوتے ہیں۔ آج کے سلسلے میں ہم جس باب کے متعلق گفتگو کرنے جا رہے ہیں وہ باب نمبر ہے 7، اور باب کا عنوان ہے باب ما یذکر فی المناولتی و کتاب اہل العلم الی البلدان، یعنی یہ باب ہے اس چیز کے بیان میں جو مناولہ کے حوالے سے ذکر کیا جاتا ہے اور اہل علم کا علم کو شہر والوں کی طرف لکھنا۔ مدنی چینل کے ناظرین، آج کے سلسلے میں بھی علم حدیث سے تعلق رکھنے والی چند ایک اصطلاحات کا ذکر ہے، جیسا کہ آپ گزشتہ دو سلسلوں سے بھی سنتے چلے آ رہے ہیں کہ ان میں بھی احادیث کو پڑھنے کے طریقے بیان کیے گئے تھے۔ علم حدیث سے تعلق رکھنے والی چند ایک اصطلاحات کا ذکر تھا، اور اس باب کے اندر بھی چند ایک اصطلاحات کا ذکر ہے۔ اس اعتبار سے گزشتہ باب اور اس باب کے اندر مناسبت پائی جاتی ہے کہ دونوں میں ہی اصطلاحات کا ذکر مذکور ہے۔ مدنی چینل کے ناظرین، اس سے پہلے کہ ہم اس باب کے تحت آنے والی تعالیق اور احادیث ذکر کریں، علم حدیث کی چند ایک اصطلاحات کا تذکرہ کرتے ہیں، پھر ہم ترجمہ الباب کے تحت بیان کردہ احادیث کو سمجھانے کی کوشش کریں گے۔ انشاءاللہ امید ہے بہت آسانی ہو جائے گی۔ علم حدیث سے تعلق رکھنے والے لوگ اس بات سے بخوبی واقف ہیں کہ علم حدیث کی اصطلاحات میں سے ایک اصطلاح مناولہ ہے۔ مناولہ کا لغوی معنی ہے کسی کا کوئی چیز دینا اور دوسرے کا اس چیز کو لے لینا، اور اصطلاح میں اس کی تعریف یوں کی گئی ہے کہ شیخ یعنی استاذ اپنے تلمیذ یعنی اپنے شاگرد کو اپنی کتاب دے کر یہ کہے کہ اس میں وہ حدیثیں ہیں جو میں نے فلاں سے سنی ہیں یا میں نے فلاں سے لی ہیں، تم کو اجازت دیتا ہوں کہ اس کتاب کی حدیثوں کو مجھ سے روایت کرو۔ اس کو مناولہ کہتے ہیں۔ علماء فرماتے ہیں मुनावला की दो किस्में हैं, एक होता है मुनावला मकरूना बिल इजाजा और दूसरा मुनावला मुजर्रदा होता है। मुनावला मकरूना बिल इजाजा किसे कहते हैं? शेख अपनी किताब या अपना मजमूए अहादीस अपने किसी भी तलमीज यानी अपने शिगिर्द को देकर ये कहे कि ये वो हदीसें हैं जो मैंने फुला से सुनी है या फुला से ली हैं, मैं तुमको इजाजत देता हूं कि तुम इस किताब में लिखी हुई अहादीस को मेरी तरफ से रिवायत करो या मेरी तरफ से बयान करो। इस सूरत में शागिर्द उन अहादीस को हद्दसना के सीगा के साथ अपने शेख से रिवायत कर सकता है। और दूसरा है मुनावला मुजर्रदा, शेख अपने मजमूए अहादीस को अपनी किताब को अपने तलमीज यानी अपने स्टूडेंट अपने शागिर्द तालिबे इल्मे दीन को देकर यह कहता है कि ये वो हदीसें हैं जो मैंने फुला से सुनी हैं या फुला से ली हैं, लेकिन ये ना कहे कि मैं तुमको इजाजत देता हूं कि तुम इस किताब के अंदर मौजूद अहादीस को मेरी तरफ से रिवायत करें। फर्क सिर्फ इस बात का है कि पहली सूरत के अंदर शेख अपने शागिर्द को इस बात की इजाजत दे देते हैं कि तुम मेरी तरफ से इन अहादीस को रिवायत कर सकते हो, जबकि दूसरी सूरत के अंदर इजाजत की बात नहीं होती। इस सूरत में शागिर्द इन अहादीस को हद्दसना के साथ रिवायत नहीं कर सकता। इमाम बुखारी रहमतुल्लाह ताला ले यहां इस बाब से मुराद मुनावला की पहली किस्म को बयान करते हैं, मुकातबा। यह भी इल्मे हदीस से ताल्लुक रखने वाली एक इस्तेलाह है। लुगवी माना है खतो किताबत करना, और इस्तेलाह में इसकी तारीफ यूं की गई है कि शेख अहादीस खुद लिख कर या किसी से लिखवा कर किसी के पास भेज दे, खुद लिखी हो या किसी से लिखवाई हो और भेज दिया किसी और को, और उसे इजाजत भी दे दे कि इन अहादीस की तुम रिवायत कर सकते हो। इसके काबिले एतिबार होने की शर्त यह है कि किताब मोहर बंद होनी चाहिए, स्टैम्प शुदा होनी चाहिए, और जिनके हाथ भेजे वो सिका आदिल लोग हों। अगर ले जाने वाले सिका ना हुए, काबिले एतमाद ना हुए, तो ये भेजा हुआ जो मकतूब होगा ये नाकाबिले एतिबार होगा, अगरचे मकतूब मोहर बंद ही क्यों ना हो। मुकातबा की भी उलमाए हदीस दो किस्में बयान करते हैं, एक मुकातबा मकरूना बिल इजाजा जिसमें शेख इजाजत भी देता है कि मेरी तरफ से रिवायत कर सकते हो, और दूसरा मुकातबा मुजर्रदा होता है, इसमें शेख इजाजत का जिक्र नहीं करता। इमाम बुखारी रहमतुल्लाह ताला अलैह का मजहब इस हवाले से यह है कि मुनावला और मुकातबा दोनों यकसा मोतबर हैं, दोनों में कोई फर्क नहीं, ये दोनों ही एक सेम हैसियत रखते हैं, जबकि दीगर उलमाए किराम फरमाते हैं कि चूंकि मुनावला में उस्ताद अपने किसी भी तिलमीज यानी शागिर्द को अपने सामने किताब देता है, इसलिए इसमें बनिस्बत मुकातबा के कुव्वत ज्यादा होती है। अलबत्ता इन दोनों यानी मुनावला हो या मुकातबा हो, दोनों को मोतमद सभी लोग मानते हैं। इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने इनके मोतमद होने पर दलाइल पेश किए हैं। सबसे पहले आप फरमाते हैं वकौल अनस नसखा उस्मानु अल मसाहिफा फबअस बिहा इलल आफाक, और हजरत अनस रजी अल्लाह तआला ने फरमाया कि हजरत उस्मान रजी अल्लाह तआला ने कुरान मजीद के मुतअद्दद नुस्खे लिखवा कर मुख्तलिफ शहरों में भिजवाए, इन सब पर असल की तरह सब ने एतमाद किया। मसाहिफ ये मुसहफ की जमा है, इसका माना है लिखी हुई आसमानी किताब। कुरान मजीद में अल्लाह तबारक व तआला ने इरशाद फरमाया सुहुफ़ इब्राहीम व मूसा, इब्राहीम और मूसा पर नाजिल होने वाले सहीफे। अब हमारे उर्फ में मुसहफ से मुराद लिखा हुआ या छपा हुआ कुरान मजीद होता है। हजरत उस्मान गनी रजी अल्लाह तआला ने कुरान मजीद के मुतअद्दद नुस्खे लिखवा कर मुख्तलिफ शहरों में भिजवाए, उस मुसहफ की नुकूल مختلف شہروں میں بھیجنے سے امام بخاری رحمت اللہ تعالی علیہ نے مکاتبہ پر استدلال کیا ہے، یعنی علم کو لکھ کر مختلف شہروں میں بھیجنا اور اس کا حجت ہونا۔ باقی ان مصاحف سے قرآن مجید کا ثبوت نہیں، وہ تو تواتر سے ثابت ہے، اور ان مصاحف سے تو فقط قرآن مجید کی لکھی ہوئی صورت ہی مستفاد ہوتی ہے۔ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے کتنے نسخے لکھوائے۔ حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ اس حوالے سے بیان کرتے ہیں کہ ان کو حضرت حذیفہ بن یمان رضی اللہ تعالیٰ عنہ نے یہ حدیث بیان کی کہ وہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے پاس گئے۔ اس وقت حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ آرمینیا اور آذربائیجان کی فتح کے لیے اہل شام کے خلاف جہاد کر رہے تھے، اور ان کے ساتھ اہل عراق بھی تھے۔ اس وقت حضرت حذیفہ بن یمان رضی اللہ تعالیٰ عنہ قرآن مجید پڑھنے میں مسلمانوں کے اختلاف کو دیکھ کر گھبرا گئے۔ پھر حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ نے جا کر کے حضرت عثمان غنی ذوالنورین رضی اللہ تعالیٰ عنہ کی بارگاہ میں یہ کہا، اے امیر المؤمنین، اس سے پہلے کہ یہ امت یہود و نصارہ کی طرح اپنی کتاب کے اندر اختلاف کرنے لگے، آپ اس امت کو سنبھال لیجئے۔ پھر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے حضرت حفصہ رضی اللہ تعالیٰ عنہا کے پاس پیغام بھیجا، آپ ہمارے پاس وہ مصحف بھیج دیں جس کو صحابہ کرام علیہ مرضوان کی ایک جماعت نے تحقیق کے ساتھ مرتب کیا تھا، ہم اس کی نقل کرا کے آپ کو واپس کر دیں گے۔ تو حضرت حفصہ رضی اللہ تعالی عنہا نے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے پاس اپنے پاس موجود وہ نسخہ، وہ مصحف بھجوا دیا۔ پھر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے حضرت زید بن ثابت، حضرت عبداللہ بن زبیر، حضرت سعید بن العاص اور حضرت عبد الرحمن بن حارث بن حشام کو حکم دیا کہ وہ اس کے موافق مصحف تحریر کریں، لکھیں، اس کو دیکھ دیکھ کر وہ لکھتے رہیں اور مختلف نسخے لکھیں۔ پھر حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے تین قرشی صحابہ کرام علی مردوان سے کہا، جب تمہارا اور زید بن حارث کا قرآن کے کسی لفظ میں اختلاف ہو جائے تو اس کو لغت قریش کے موافق لکھ دینا، کیونکہ قرآن کریم ان کی لغت پر نازل ہوا ہے۔ انہوں نے پھر ایسا ہی کیا، حتیٰ کہ جب انہوں نے چند مصاحف تیار کر لیے تو حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے حضرت حفصہ رضی اللہ تعالیٰ عنہا کا مصحف انہیں واپس کر دیا، اور ان صحابہ نے جو مصاحف تیار کیے تھے اس کی نقول تمام شہروں کے اندر بھجوا دی گئیں، اور یہ حکم دیا گیا کہ تمام شہروں میں ان کے علاوہ جو بھی مصاحف موجود ہیں ان کی سیاہی کو دھو کر اور ان کے غسالہ اور دھون کو تبرکن پی کر استعمال کر لیا جائے۔ امام بخاری رحمت اللہ تعالی علیہ اس کے بعد جو دوسری تعلیق لے کر آئے ہیں اس میں فرماتے ہیں، ورأى عبداللہ بن عمر ویحیٰ بن سعید ومالک ذلک جائزا۔ حضرت عبداللہ بن عمر بن عاصم بن عمر بن الخطاب رضی اللہ تعالی عنہ، یحیٰ بن سعید رضی اللہ تعالی عنہ اور حضرت امام مالک رحمت اللہ تعالی علیہ نے اسے جائز بتایا ہے۔ امام بخاری رحمت اللہ تعالی علیہ فرماتے ہیں، واحتج بعض اہل الحجاز فی المناولہ بحدیث النبی صلی اللہ علیہ وسلم حیث کتب لامیر السریہ کتابا ولا تقرأه حتی تبلغ مکان کذا وکذا، فلما بلغ ذلك المکان قرأه علی الناس واخبرهم بامر النبی صلی اللہ علیہ وسلم۔ بعض اہل حجاز نے مناولہ پر نبی کریم صلی اللہ علیہ وسلم کی اس حدیث مبارکہ سے استدلال کیا۔ حجاز سے مراد مکہ مکرمہ، مدینہ منورہ اور یمامہ ہے، اور بعض اہل حجاز سے مراد امام بخاری رحمت اللہ تعالیٰ علیہ کے جو استاذ امام حمیدی ہیں وہ مراد ہیں۔ जब आपने लश्कर के अमीर को एक मकतूब लिखा, लश्कर के अमीर से मुराद हजरत अब्दुल्ला बिन जहश अल असदी हैं। ये उम्मुल मोमिनीन हजरत जैनब बिनते जहश रदी अल्लाह ताला अनहा के भाई हैं, और फरमाया कि इस मकतूब को उस वक्त तक न पढ़ना जब तक तुम फुला फुला मकाम पर न पहुंच जाओ। जब वो उस मकाम पर पहुंच गए जिसके बारे में कहा गया था, तो उन्होंने उसको लोगों के सामने पढ़ा और उन्हें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हुक्म की खबर दी। यानी सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वसल्लम ने 10 या 12 मुहाजिरीन के साथ हजरत अब्दुल्ला बिन जहश रदी अल्लाह ताला अन्हो को मक्का की तरफ भेजा, उनको एक खत दिया कि 2 दिन सफर करने के बाद इसे पढ़ना और इसमें जो कुछ भी लिखा हुआ है तहरीर है उस पर अमल करना। उन्होंने 2 दिन के बाद उसे पढ़ा तो उसमें यह था कि बतने नखला तक जाओ और कुरैश के तिजारती काफिले की घात में रहना। इमाम बुखारी रहमतुल्लाह ताला अलैह फरमाते हैं कि अगर खत लायके एतबार ना होता तो हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये हुक्म लिख कर ना देते। तो चूंकि खत लायके एतबार है तो इसलिए सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने उसके ऊपर हुक्म लिखकर उन्हें अता फरमाया। इमाम मोहम्मद बिन इसहाक रहमतुल्लाह ताला अलैह ने इस हवाले से फरमाया कि यह पहला लश्कर था जिसमें मुसलमानों ने माल गनीमत हासिल किया था। यह पहला लश्कर था इसमें मुसलमानों को माल गनीमत मिला। यह रजब 2 हिजरी में गजवाए बदर से पहले हुआ था। इसमें 8 मुहाजिरीन भी शामिल थे। मदनी चैनल के नाजरीन, इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने इन अबवाब में हदीस बयान करने के तरीकों को बयान फरमाया और इससे पहले 2 और मजीद अबवाब में भी आप इल्मे हदीस की इस्तिलाहात बयान कर चुके हैं, जिनमें से पहले आपने हद्दसना, अखबराना और अम्बाना के मुतालिक बयान फरमाया और फिर इसके बाद किरात और अर्ज अलल मुहद्दिस के बारे में गुफ्तगू की, फिर मुनावरा के बारे में गुफ्तगू की। तो मुनावला की 2 किस्में, मुनावला मकरूना बिल इजाजा पर गुफ्तगू हुई जो कि आज के सिलसिले में आपने समाअत फरमाई। फिर इसके बाद 6 नंबर पर मुनावला मुजर्रदा, जिसमें शेख इजाजत की बात नहीं करता और अपने मजमूए अहादीस को अपने शागिर्द को अता करके कहता है कि ये मेरी लिखी हुई फुला की तरफ से अहादीस हैं या मैंने फुला से सुनी हुई हैं, लेकिन इजाजत की गुफ्तगू नहीं करता, उसके बारे में इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने जिक्र फरमाया। फिर इसके बाद किताबत मकरूना बिल इजाजा को बयान फरमाया और इसके बाद किताबत मुजर्रदा को भी जिक्र फरमा दिया, जिसमें इजाजत का जिक्र नहीं होता, फकत खत लिखकर दिया जाता है। फिर इसके बाद आपने मुतलकन इजाजत की बात की है। इसकी सूरत यह है कि एक मुअय्यन उस्ताज किसी मुअय्यन तालिबे इल्म से कहे, मैं तुमको इमाम बुखारी रहमतुल्लाह ताला अलैह या दीगर मुहद्दिसीन की अहादीस की रिवायत करने की इजाजत देता हूं, जैसे उस्ताद मोहतरम कहते हैं कि इमाम मुस्लिम बिन हज्जाज अल कुशेरी रहमतुल्लाह ताला अलैह ने जो अहादीस सही मुस्लिम शरीफ के अंदर दर्ज फरमाई है, मैं उनकी रिवायत करने की तुम्हें इजाजत देता हूं। इसी तरह इमाम बुखारी रहमतुल्लाह ताला अलैह की सही को लेकर या जामे तिरमिज़ी को लेकर, सुनन नसाई को लेकर और दीगर अहादीस की कुतब को लेकर के उस्ताद अपने शागिर्द से कहता है कि मैं तुम्हें इन मुहद्दिसीन की लिखी हुई किताबों से रिवायात को बयान करने की इजाजत देता हूं। यह आम मुतलक इजाजत होती है। आजकल जो दीनी मदारिस में सनद हदीस दी जाती है वो इसी 8वीं सूरत पर मुनहसिर होती है, यानी इसी 8वें तरीके पर होती है, और यह इजाजत आम मदारिस दीनिया के अंदर तलबा इल्मे दीन को दी जाती है। इमाम बुखारी रहमतुल्लाह ताला ले इसके बाद एक हदीस मुबारक जिक्र फरमाते हैं। इमाम बुखारी रहमतुल्लाह ताला ले फरमाते हैं कि इस्माइल बिन अब्दुल्ला ने हमसे बयान किया उनसे इब्राहिम बिन साद ने सालेह के वास्ते से रिवायत की। उन्होंने इब्ने शिहाब से, उन्होंने अब्दुल्ला बिन उतबा बिन मसूद रदी अल्लाह ताला अन्हु से नकल किया कि उनसे अब्दुल्ला बिन अब्बास रदी अल्लाह ताला अन्हु ने बयान किया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स को अपना एक खत देकर भेजा और उसे ये हुक्म दिया कि उसे हाकिम बहरीन के पास ले जाए। बहरीन के हाकिम ने वो खत किसरा यानी शाह ईरान के पास भेज दिया। जिस वक्त उसने वो खत पढ़ा तो चाक कर डाला यानी उसके टुकड़े टुकड़े कर डाले। रावी कहते हैं, और मेरा ख्याल है कि इब्ने मुसैयब ने उसके बाद मुझसे कहा कि इस वाकिया को सुनकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अहले ईरान के लिए दुआए जरर फरमाई कि वो भी चाक शुदा खत की तरह टुकड़े टुकड़े हो जाएं। मदनी चैनल के नाजरीन, हमारे आज के सिलसिले का वक्त इख्तिताम को पहुंचा। इस हदीस मुबारक को आपने आखिर में समाप्त फरमाया, इंशाल्लाह इसके बारे में कुछ डिटेल आइंदा सिलसिले में अर्ज करेंगे। अल्लाह तबारक व ताला हम सब पर अपना रहम व करम फरमाए और हमारे इस सही, हमारे इस अमल को अपनी बारगाह में शर्फ कबूलियत की दौलत से नवाज दे। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
ईमान है।